नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल साउन महिनाको 23 गते शुक्रबार, साउन शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार अगस्त 8 तारीक सन् 2025, नेपाल सम्बत 1145। उत्तराखण्डको बाढ़ीपछि जाजरकोट, जुम्ला र बर्दियाका 18 मजदूर सम्पर्कविहीन, शीर्षक दिँदै कान्तिपुरले मुख्य समाचार छापेको छ। कार्यक्रमको शुरूआतमा यसै प्रसंगलाई लिँदैछौ। भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढ़ी पहिरोपछि जाजरकोटका 13 जना र बर्दियाका 5 जना सम्पर्कविहीन छन्। मंगलबार क्लाउड ब्रस्ट आरी घोप्टे वर्षाका कारण उत्तर काशी जिल्लाको धराली बजारमा बाढ़ी आएको थियो भने बुधबार पौड़ी गढ़वालमा पहिरो गएको थियो। नेपालीहरू यी दुवै घटनामा परेको अनुमान गर्दै स्थानीय तहहरूले सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन्। जाजरकोटको कुसे गाउँपालिका 2 का 13 जना भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन भएको स्थानीय तहले उद्धारको पहल गरेको छ। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार पालिकाका अन्य ओडाका व्यक्ति पनि हराएको आशंका छ। उनीहरूको नाम र ठेगाना पत्ता लगाउँदैछौ। उहाँले भन्नुभयो, त्यहाँ बाढ़ी पहिरोले ठूलो क्षति पुर्याएकाले मजदूरीका लागि गएका अन्य स्थानीयसँग सम्पर्कको प्रयास सफल हुन सकेको छैन, त्यसैले संघीय सरकारलाई गुहारेका हौं। उहाँले भन्नुभयो, कुसे गाउँपालिकाका 2 टाले गाउँका कर्ण बहादुर सिंह, राम बहादुर सिंह, मान बहादुर सिंह, नीम सिंह, रवीन सिंहको मृत्यु भएको मान बहादुर सिंहका छोरा नवीनले जानकारी गराउनु भएको छ। 21 वर्षका नवीन बुवासँगै काम गर्न त्यहाँ पुग्नु भएको थियो। उहाँसँगै सोही ओडाका अनुमानित 20 जना काम गर्दै आएको नवीनले जानकारी दिनुभएको ओडाध्यक्ष मान बहादुर सिंहले बताउनुभयो। यस्तै जुम्ला तिला गाउँपालिकाका जनक बहादुर शाही र रूकुम घर भएका नाम नखुलेका अर्का एकजना पनि बाढ़ीपछि सम्पर्कविहीन रहेको आफूले जानकारी पाएको अध्यक्ष बस्नेतले बताउनुभयो। नवीनले ओडाध्यक्षलाई मेसेन्जरमा भोइस मेसेज छाडेको रहेछ, त्यसैका आधारमा प्रशासनलाई जानकारी गराएको छु। नवीनसँग सम्पर्क हुन सकिरहेको छैन, उहाँले भन्नुभयो। स्थानीयहरू मजदूरी र स्याउ बोक्न वर्षेनी भारत जाने गरेको बस्नेतले बताउनुभयो। उहाँका अनुसार अहिले सम्पर्कविहीन नेपाली मजदूरी गर्न 3-4 महिना अघि त्यहाँ पुगेका थिए। धेरैजना परिवारको सम्पर्कमा नरहेको पाइयो, सोधखोज गरिरहेका छौं, उहाँले भन्नुभयो। दिल्ली स्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले उत्तर काशीको घटनामा नेपाली हराएको विषयमा भारतीय प्रहरीबाट औपचारिक जानकारी प्राप्त नभएको बताउनुभयो। स्थानीय तहबाट आएको सूचनाका आधारमा बुझ्ने प्रयास गरिराखेको पनि उहाँले जानकारी दिनुभयो। धराली घटनामा 274 जनाको उद्धार भएको छ, तर उनीहरू सबैको पहिचान भइसकेको छैन। उहाँले भन्नुभयो, 4 जनाको शव भेटिए पनि ती सबै भारतीय नागरिक रहेको जानकारीमा आएको छ। यस्तै उत्तराखण्डको पौड़ी गढ़वाल स्थित ग्राम बाकुडाबाट करिब 1 किलोमिटर टाढा मधेरा खटौलानजिक सिन्धु खोला किनारमा बुधबार बिहान खसेको पहिरोमा परि 5 जना नेपाली बेपत्ता भएका छन्। सड़क निर्माणको काममा गएका नेपाली कामदार खोला किनारमा टेन्ट हालेर बस्दै आएका थिए। बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका 6 गाउँ नम्बर 4 का एकै परिवारका 3, मधुवन 5 गाउँ नम्बर 8 का 1 र मधुवनकै ओडा नखुलेका 1 जना छन्। पहिरोमा परि मधुवन 6 का 39 वर्षीय नरेन्द्र खड्का, उनकी 30 वर्षीय श्रीमती सरस्वती र 2 वर्षीय छोरा रोमन बेपत्ता भएको नरेन्द्रका काका उद्धव खड्काले बताउनुभयो। गाउँ नम्बर 8 का 45 वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै 21 वर्षीय सुवास बिक पनि पहिरोमा बेपत्ता रहेका छन्। उत्तराखण्डको बाढ़ीपछि जाजरकोट, जुम्ला र बर्दियाका 18 मजदूर सम्पर्कविहीन, कान्तिपुरले मुख्य समाचार बनाएको छ। भूपरिवेष्ठित विकासशील मुलुकका साझा समस्या, निर्वाध पारवहन प्रणालीको खाँचो गोर्खापत्रको मुख्य खबर हो यो। प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो पूर्वाधार, निर्वाध सम्पर्क सञ्जाल तथा खुल्ला पारवहन प्रणाली भूपरिवेष्ठित विकासशील मुलुकका लागि जीवनरेखा भएको बताउनु भएको छ। भूपरिवेष्ठित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोध रहित पारवहन प्रणाली विषयको उच्च स्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्नुहुँदै ती सबैले आर्थिक प्रतिस्पर्धाका लागि आर्थिक रूपान्तरणको मेरूदण्डका रूपमा काम गर्ने प्रष्ट पार्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनको अन्तिम दिन हिजो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, समृद्धि पहुँचको अभाव, विश्व समुद्री पहुँचको अभाव, विश्वव्यापी बजारमा कमजोर पहुँच, उच्च व्यापार लागत, सुस्त पारवहन, सीमित सम्पर्क सञ्जाल र कमजोर पूर्वाधारले हाम्रो प्रगतिलाई निरन्तर अवरोध सिर्जना गरिरहेको छ। यी चुनौती र यसका नवीन समाधानबारे छलफल गर्न यो सम्मेलनले दिएको मंच अवसर भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले संरचनात्मक चुनौती र जोखिमलाई पार गर्न यी क्षेत्रलाई जोड्ने एकीकृत तथा जलवायु उत्थानशील पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड़ दिनुभयो। नयाँ अवसर उजागर गर्न नयाँ प्रविधिको प्रयोग गर्दै भरपर्दो, कुशल र निर्वाध पारवहन प्रणालीको विकास गर्नु आजको आवश्यकता भएको प्रधानमन्त्री ओलीको भनाई रहेको थियो। भूपरिवेष्ठित विकासशील मुलुकका साझा समस्या, निर्वाध पारवहन प्रणालीको खाँचो गोर्खापत्रले मुख्य समाचार छापेको छ। विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पास शीर्षक दिँदै कान्तिपुरले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हिजो पास भएको छ। करिब 22 महिनाको दफावार छलफलपछि विधेयक सर्वसम्मत पास भएको हो। समितिको सचिवालयले प्रतिवेदन लेखिसकेपछि विधेयक सभामा पेश गरिने समिति सभापति अमर बहादुर थापाले बताउनुभयो। उपसमितिले तयार पारेको प्रतिवेदनको केही बुदामा संशोधन सहित विधेयक पास भएको समितिले जनाएको छ। विधेयकलाई छिटो छरितो टुंगो लगाउन सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन भएको थियो। उपसमितिले निजी विद्यालय र प्रारम्भिक बाल विकास कक्षा ईसीडी बाहेकका विषय टुंगो लगाएर समितिमा प्रतिवेदन बुझाएको थियो। ती दुई विषय सहित उपसमितिले टुंगो लगाएका केही विषय समेत उल्टाउँदै समितिले सहमति कायम गरेको थियो। विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पास, कान्तिपुरको भित्री पृष्ठको समाचार हो। यता गोर्खापत्रले शिक्षक बढ़ुवामा 3 विधिमा सहमति शीर्षकमा खबर छापेको छ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विद्यालय शिक्षा सम्बन्धी विधेयकको धेरै विषयमा सांसद बीच सहमति जुटेको छ। हिजोको बैठकमा भएको सहमति अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको 3 तरिकाबाट बढ़ुवा हुने भएको छ, जस अनुसार आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यक्षमताको मूल्यांकन गरेर शिक्षकलाई बढ़ुवा प्रक्रियामा सहभागी गराइनेछ। अहिले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा द्वितीय र प्रथम श्रेणीमा मात्रै बढ़ुवा मार्फत पदपूर्ति गर्ने प्रावधान छ। बढ़ुवा गर्दा आन्तरिक प्रतिस्पर्धा र कार्य सम्पादन मूल्यांकनको आधार मान्ने गरिएको छ। उक्त व्यवस्था अपारदर्शी तथा अव्यवहारिक समेत रहेको गुनासो बढ़ेपछि नयाँ बन्ने कानूनमा शिक्षकले सेवा गरेको अवधि नै तोकेर आवधिक बढ़ुवा गर्ने तर त्यसका लागि औसतमा 90% अंक ल्याउनु पर्ने प्रस्ताव गरिएको थियो। शिक्षक बढ़ुवामा 3 विधिमा सहमति गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। 341 मेगावाटको बुढ़ी गण्डकी अर्ध जलाशय युक्त आयोजनामा जुट्यो लगानी शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार छापेको छ। गोर्खामा बन्ने 341 मेगावाटको बुढ़ी गण्डकी अर्ध जलाशय युक्त जलविद्युत पीआरओआर परियोजनाको वित्तीय व्यवस्थापन फाइनान्सियल क्लोजरमा सम्झौता भएको छ। 70 अर्ब रूपियाँ लागत अनुमान गरिएको यस परियोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कको नेतृत्वमा 10 ब्याङ्क तथा वित्तीय संस्थाले कन्स्टोटियम संयुक्त मोडेलमा 52 अर्ब 50 करोड़ रूपियाँ ऋण लगानी गर्ने भएका छन्। हिजो काठमाण्डुमा एक कार्यक्रमका बीच प्रवर्धक कम्पनी टाइम्स इनर्जी र ब्याङ्क तथा वित्तीय संस्थाबीच ऋण लगानी सम्झौता भएको हो। सम्झौता पत्रमा टाइम्स इनर्जीका संचालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गर्नुभएको छ। 341 मेगावाटको बुढ़ी गण्डकी अर्ध जलाशय युक्त आयोजनामा जुट्यो लगानी नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार हो। नेपाल चीन बीचका दुई नाका 6 महिनाका लागि खोल्न माग। गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नेपाल चीन सीमामा रहेको नाक्से लाग्ना नाका 3 साताका लागि खुल्ने भएको छ। कोरोना महामारीका बेला बन्द रहेको उक्त नाका यही साउन 25 गतेदेखि भदौ 10 गतेसम्म खुल्ला रहने मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताउनुभयो। वहाँका अनुसार गृह मन्त्रालयको पत्रमा मुगुको नाक्से लाग्नाको हेजीमार क्षेत्रमा द्विपक्षीय व्यापार मेलाका लागि साउन 25 गतेदेखि भदौ 10 गतेसम्मका लागि खुल्ला गरिएको छ। चीनको स्वशासित हेजीमार क्षेत्रमा आउजाउ गर्न सीमा प्रवेशका लागि हालसम्म 500 जनाले नवीकरण र नयाँ सीमा पास लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ। नेपाल चीन बीचका दुई नाका 6 महिनाका लागि खोल्न माग गोर्खापत्रको भित्री पृष्ठको खबर हो। मानसरोवर जाने तीर्थयात्रीले सिमकोट र नेपालगंजका होटल असोजसम्म बुकिङ शीर्षक दिँदै कान्तिपुरले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। लामो समयपछि कैलाश मानसरोवर रूट खुलेपछि हुम्ला हुँदै मानसरोवर जाने भारतीय तीर्थयात्रीको चाप बढ़ेको छ। बुधबार मात्रै सिमकोट विमानस्थलमा 13 जहाजले उड़ान गरे। भारतीय तीर्थयात्रीको चाप बढ़ेपछि दिनको 5 देखि 82 वटासम्म उड़ान भएका छन्। सिमकोट विमानस्थलमा 5 वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। गत वर्षको चैत यता झण्डै 3,000 भारतीयले मानसरोवर भ्रमण गरिसकेका छन् भने असोज दोस्रो साता सेप्टेम्बरसम्मका लागि होटेल बुकिङ भइसकेका छन्। अहिलेसम्म 2,998 जनाले मानसरोवर दर्शन गरिसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। बुधबार झण्डै 200 भारतीय तीर्थयात्री हुम्ला पुगेको हुम्ला विमानस्थल प्रमुख महेन्द्र सिंहले बताउनुभयो। मानसरोवर तीर्थयात्रीलाई लक्षित गरी तारा सीता र समिट एयरलाइन्सका 2-2 जहाज नेपालगंजमा राखिएका छन्। सिमकोटमा सिमरिक फिस्टेल माउन्टेन प्रभु र कैलाश हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। मानसरोवर जाने तीर्थयात्रीले सिमकोट र नेपालगंजका होटल असोजसम्म बुकिङ कान्तिपुरको अर्थपृष्ठको खबर हो। नेपालका अबोध युवाहरूको मृगौलामाथि करोड़ौंको व्यापार शीर्षकमा नेपाल समाचार पत्रले मुख्य समाचार छापेको छ। मृगौलाको अवैध कारोबारमा संलग्न गिरोहले नेपाल तथा भारतमा बसी संगठित र योजनाबद्ध रूपमा मृगौला बिक्री गर्ने गरेको खुलासा भएको छ। त्यस्ता गिरोहको फन्दामा दर्जनौ नेपाली अबोध युवाहरू परेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धानका क्रममा नेपालमा मृगौला तस्करी गर्नेको खतरनाक जालो रहेको पाइएको हो। सिन्धुलीका 37 वर्षीय खिल बहादुर भुजेलको मृगौला चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाई फरक फरक स्थानबाट पक्राउ गरेपछि मृगौला तस्करीको ठूलै गिरोह रहेको खुलासा भएको हो। मृगौला तस्करीको आरोपमा पक्राउ पर्नेमा काभ्रेका कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोट गढ़ीका समीर नेपाली र राजेश नेपाली रहेका प्रहरीले जनाएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले केही दिनको गोप्य अनुसन्धानपछि ती व्यक्तिहरूलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा मृगौलाको अवैध कारोबारमा संलग्न गिरोहले नेपाल तथा भारतमा बसी संगठित र योजनाबद्ध रूपमा मृगौला बिक्री गर्ने गरेको तथ्य समेत फेला परेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुवरले जानकारी दिनुभयो। नेपालका अवैध युवाहरूको मृगौलामाथि करोड़ौंको व्यापार नेपाल समाचार पत्रले मुख्य खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा,
नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। इजरायलका विशेष सैन्य बलका क्याप्टेन नदीपको प्रतिबद्धता, विपिन जोशीलाई लिएर नेपाल आउँछु, यो समाचारको शीर्षक हो नेपाल समाचार पत्रको। इजरायलका विशेष सैन्य बलका क्याप्टेन नदीप बेन यहुदाले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई लिएर नेपाल फर्किने प्रतिबद्धता जनाउनु भएको छ। इजरायलका लागि नेपाली मनार्थ महावाणिज्य दूत तथा इजरायल स्थित नेपाली दूतावासका वरिष्ठ सल्लाहकार क्याप्टेन नदीभले विपिनलाई बन्धक बनाइएको स्थानको अवलोकन गर्न इजरायलको दक्षिणी भागमा रहेको किबुज अलुमिम कृषि सहकारी फर्म पुगेका नेपाली पत्रकारहरूसँगको कुराकानीमा यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। इजरायलका विशेष सैन्य बलका क्याप्टेन नदीपको प्रतिबद्धता, विपिन जोशीलाई लिएर नेपाल आउँछु, नेपाल समाचार पत्रको अग्र पृष्ठको खबर हो। यसै प्रसंगलाई कान्तिपुरले विपिनका आमा र बहिनीलाई राष्ट्रसंघ लैजाने इजरायलको तयारी शीर्षकमा अग्र पृष्ठमा खबर छापेको छ। इजरायल सरकारले प्यालेस्टाइनी लड़ाकू समूह हमासको नियन्त्रणमा रहेको का विपिन जोशीको रिहाईका लागि अन्तर्राष्ट्रिय स्तरमा दबाव बढ़ाउन उहाँकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल झिकाउने र संयुक्त राष्ट्रसंघसम्म पुर्याउने तयारी गरेको छ। उहाँहरूको भिसा लगायतका कागजातको काम सकिएको र छिट्टै झिकाइने विदेश मन्त्रालयका अधिकारीले बताएका छन्। विपिनका आमा र बहिनीलाई राष्ट्रसंघ लैजाने इजरायलको तयारी कान्तिपुरको अग्र पृष्ठको समाचार हो। यो नक्सा पास गरेर घर बनाउने न्यून शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। सिन्धुली जिल्लामा नक्सा पास गरेर निजी आवास बनाउनेको संख्या असाध्यै न्यून रहेको पाइएको छ। जिल्लामा स्थानीय तहले निजी तथा सरकारी भवन निर्माणका लागि कार्यविधि बनाई नक्सा पास गर्नुपर्ने व्यवस्था गरे पनि उक्त कार्यविधि पूर्ण रूपमा पालना हुन सकिरहेको छैन। अधिकांशमा भवन बनाउँदा नक्सा पास गर्नुपर्छ भन्ने ज्ञानको कमी, पहाड़ी भूबनौट र लापरवाही लगायतका कारणले नक्सा पास गर्नेको संख्या न्यून रहेको पाइएको छ। नक्सा पास गरेर घर बनाउने न्यून, गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। नागरिकले अब मेन पावर कम्पनीबाट कोरियामा कामदार शीर्षकमा अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा नेपाली कामदार पठाउने जिम्मा मेन पावर कम्पनीलाई पनि दिने गरी कार्यविधि बनाएको छ। उक्त कार्यविधि मन्त्रालयले पास गरेको छ। हाल वर्षमा 11,000 बढ़ी नेपाली कामदार ईपीएस प्रणाली अन्तर्गत G2G गभर्नमेन्ट टु गभर्नमेन्ट मार्फत निकै सस्तो शुल्कमा कोरिया जाने गरेका छन्। G2G मार्फत कोरिया जाँदा कामदारले टिकट बापत करिब 52,000 रूपियाँ र 61 अमेरिकी डलर बाहेक अरू शुल्क तिर्नु पर्दैन। मेन पावर कम्पनी मार्फत कोरिया जाँदा कामदारले 6-7 लाख रूपियाँसम्म तिर्नु पर्नेछ। यसबाट मेन पावर कम्पनीलाई फाइदा पुग्नेछ। मेन पावर कम्पनीको स्वार्थमा मन्त्रालयले कार्यविधि बनाएको स्रोतको दावी छ। अब मेन पावर कम्पनीबाट कोरियामा कामदार नागरिकको अग्र पृष्ठको समाचारको शीर्षक हो यो। जलवायु न्यायमा बाह्य वित्तीय स्रोतको पहुँच बढ़ाउन नीतिगत व्यवस्था शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। मुलुक जलवायु परिवर्तनको गम्भीर प्रभावमा छ। यससँग सामना गर्न आन्तरिक स्रोत मात्र पर्याप्त छैन, बाह्य स्रोतको अति आवश्यक छ। त्यसैको लागि सरकारले बाह्य वित्तीय स्रोतहरूमा पहुँच बढ़ाउनुपर्ने भन्दै नीतिगत व्यवस्था गरेर स्रोतको जोहो गर्न खोजेको छ। अर्थात जलवायु वित्त परिचालन कार्यविधि 2082 मस्यौदा तयार गरेको छ। यो कार्यविधि आर्थिक कार्यविधि ऐन 2076 दफा 65 उपदफा 2 दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले जारी गरेको हो। जलवायु न्यायमा बाह्य वित्तीय स्रोतको पहुँच बढ़ाउन नीतिगत व्यवस्था अन्नपूर्णले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। मर्मतका लागि साउन 31 गतेदेखि पेट्रोलियम पाइपलाइन बन्द गरिँदै कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। औपचारिक उद्घाटन नहुँदै दोस्रो चरण अन्तर्गत बनेको पेट्रोलियम पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या आएपछि मरमत गर्न साउन 31 पाइपलाइनबाट इन्धन आयात बन्द गरिने भएको छ। मर्मतका लागि साउन 31 पेट्रोलियम पाइपलाइन बन्द गरिँदै कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। र भारतीय प्रधानमन्त्री मोदी चीन जाँदै शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक चीन भ्रमणमा जान लाग्नु भएको छ। भारतीय सरकारी स्रोतका अनुसार प्रधानमन्त्री मोदी 7 वर्ष भन्दा बढ़ी समयपछि चीन भ्रमणमा जान लाग्नु भएको हो। यसले संयुक्त राज्य अमेरिकासँग तनाव बढ़दै जाँदा बेइजिङसँगको कूटनीतिक पग्लने थप संकेत गरेको छ। भारतीय प्रधानमन्त्री मोदी चीन जाँदै अन्नपूर्णको अग्र पृष्ठको समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा आलमलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।